छोटकरीमा एउटा कुरा पढेको थिएँ, म तपाईँलाई पढ्न मन लाग्यो, त्यस कारणले सुरु त्यहाँबाट गर्नेछौँ। देखिन्छ देखिन्छ है, मैले यहाँ भन्न लागेको कुरा चाहिँ के भनेदेखि, एकजना 1213 शताब्दी भन्छ, तर 1265 1273 यो मान्छे, उसको नाम थोमस अक्विनोस, एकजना थियोलोजियन, उसको बारेमा अलिकति पढेको तपाईँलाई म पढ्न चाहन्छु। अनि उसले चाहिँ के भनेको थियो भने, उसले चाहिँ यो क्रिस्चियनिटीको बारेमा, थियोलोजीको बारेमा, विशेष गरिकन यो ल्याटिन हो के अरे सम्मा थियोलोजिका भन्छ, भनेको चाहिँ थियोलोजीको सारांश, मुख्य कुरा के हो भनेर लेख्न सुरु गर्छ उसले। अनि त्यो थियोलोजीको कुरा लेख्दै गर्दाखेरि उसले पहिला सुरुको एउटा टपिक चाहिँ मान्छेको बारेमा उसले लेख्छ, त्यसपछि मानिसको नैतिकताको बारेमा, त्यसपछि येशु ख्रिस्टको बारेमा लेख्न थाल्छ उसले। तर जब येशु ख्रिस्टको बारेमा लेख्दै गर्छ, अचानक उसलाई प्रभु येशुसँग जम्का भेट हुन्छ, अनि त्यसपछि उसले भनेको अनुभवको बारेमा एक दुईवटा कुरा म बाँड्न चाहन्छु। अनि यहाँनिर मैले तपाईँलाई जो अङ्ग्रेजीमा राखेको छु, मस्ट लिबरेटिङ सिक्रेट इन वर्ड अफ गड, इट इज द सिक्रेट एज पाउल पुट इट अफ क्राइस्ट इन यु द होप अफ ग्लोरी। अनि खासमा थोमस अक्विनासले चाहिँ त्यो येशुको बारेमा यति गहिरेर सोच्न थाल्यो, अचानक अङ्ग्रेजीमा इन्काउन्टर भन्छ, येशु प्रभुसँग उसको भेट हुन्छ, जम्का भेट हुन्छ आत्मिकी रूपमा। त्यसपछि जुन अनुभव र जुन बदलाउ परिवर्तन र जुन गहिराई उसको जीवनमा प्रकाश आउँछ थोमस अक्विनासको जीवनमा, त्यसपछि उसले के भन्छ भने, मैले अहिलेसम्म लेखेको र सिकाएको कुरा चाहिँ येशु प्रभुको उपस्थिति इन्काउन्टरमा जे मैले पाएको थियो त्यो सबै कुराभन्दा यति स्मल, सानो कुरा हो। त्यसकारण त्यसपछि उसले के लेख्ने थियो त्यो पुरै लेख्न छोडिदिन्छ, किनभने येशु ख्रिस्टलाई जम्का भेट हुने कुरा चाहिँ महत्त्वपूर्ण कुरा रहेछ। त्यो क्रिस्चियन जीवनको सुरुवात नै येशु ख्रिस्टसँग जम्का भेट अथवा इन्काउन्टर। सो यो कुरा हामीले बुझ्नु पऱ्यो। कुनै पनि व्यक्ति ख्रिस्टमा नयाँ जीवन पाएको, इट्स अ यो चाहिँ एउटा एकदमै वास्तविक सत्यता चाहिँ प्रभु येशुसँगको भेट, विश्वासद्वारा नयाँ जन्म, परमेश्वरबाट जन्म, पवित्र आत्मा हृदयमा आउनुहुने, यो सबै परमेश्वरको उपस्थिति, पवित्र आत्माको भरपूर, यो सबै कुरा चाहिँ त्यो येशु ख्रिस्टसँगको इन्काउन्टरबाट सुरु हुन्छ। अनि त्यही कुरालाई चाहिँ पावलले यहाँ त्यो परमेश्वरको वचनमा सबभन्दा एउटा, मैले नेपालीमा लेख्ने प्रयास गर्छु, परमेश्वरको वचनमा सबभन्दा स्वतन्त्र दिने रहस्य, पावल यसरी भन्छन्, त्यो हामीले एकदमै स्वतन्त्र अनुभव गर्ने, छुटकाराको अनुभव गर्ने, हामीलाई उद्धारको अवस्थामा पुर्याउने चाहिँ ख्रिस्ट तिमीहरूमा महिमाको आशा, जुन चाहिँ हामीले कलसी 1:27-28 पदमा हामी यो देख्छौँ, 26:27-28 युग युगदेखिको रहस्य प्रकट भएको छ, त्यो चाहिँ ख्रिस्ट तिमीहरूमा महिमाको आशा, त्यो चाहिँ येशु ख्रिस्टसँगको इन्काउन्टर। अनि दुष्टतामाथि वर्तमान विजयको लागि परमेश्वरको सबै योजनाहरू र भविष्यको महिमाको लागि उहाँका सबै योजनाहरू ख्रिस्टसितको हाम्रो आधारभूत एकताको आश्चर्यजनक तथ्यमा आधारित छ, भनेको चाहिँ आधारभूत एकता, यहाँनिर त्यो अङ्ग्रेजीमा चाहिँ त्यसलाई के भन्छ भने बेसिक युनियन भनेको चाहिँ यसुमा एक हुने त्यो इन्काउन्टर, त्यहाँबाट सब कुरा सुरु हुन्छ। त्यस कारण यहाँनिर तपाईँलाई मैले आज जोड दिन थालेको कुरा के हो भने हामीले जति पनि शिक्षा सिक्दै जान्छौँ विश्वासको बारेमा, क्रिस्चियन जीवन जिउने कुराको बारेमा, वचन पढ्ने कुराको बारेमा, अनि यो आत्मिकी लडाइँको बारेमा, जब तपाईँ र म आत्मिकी रूपमा नयाँ गरी जीवनै छैन भने त्यो लडाइँको केही अर्थै छैन। भनाइको मतलब तपाईँ र म साँच्ची नै आत्मिकी सिपाहीको रूपमा भर्ना भएको हुनु पऱ्यो, तब मात्रै तपाईँ र म लडाइँमा छौँ। नत्र भने हामी परमेश्वरको ज्ञा के भन्छ त्यो बटालिनमा संलग्नै भएको छैन भने चाहिँ लडाइँको केही अर्थ हुँदैन। त्यस कारण यो कुरो अलिकति आज हामीलाई सोच ल्याओस्। यसुसितको आत्मिक जम्का भेटपछि अक्विनसले यसो भने, मैले जे के भन्छ मैले जे देखेको छु यहाँ अलिकति बढ्ता भएछ, मैले र सिकाएँ ती सबै मलाई सानो कुरा जस्तो लागेको छ, मेरो लेखनका दिनहरू समाप्त भएका छन्। अनि यसको साथ उनले लेख्न छोडे। ख्रिस्मा आफ्नो धार्मिक आफ्नो धर्मशास्त्रीय उत्कृष्ट कृति अधुरो छोडे। यो थोमस अक्विनसले महान वास्तविकता येशु स्वयंको उपस्थितिमा प्रवेश गरिसकेपछि सबै मानव गतिविधिहरू अर्थात् धर्म र धर्मशास्त्रको अध्ययन पनि फिक्का नक्कल मात्र हुन्। या मुख्य यसको सारांश जोड के हो भने तपाईँ र ममा ख्रिस्टसँगको जम्का भेट साँचो, अनि त्यो साँचो भेट कसरी हुन्छ परमेश्वरको वचनमा प्रष्ट हामी सिक्न सक्छौँ। अनि त्यो भनेको नै हो कि हाम्रो गवाही होइन। यहाँनिर पहिलो योहन्ना 1:12 के लेखेको छ, क्रिस्चियन जीवन येशु ख्रिस्टसितको जम्का भेटबाट सुरु हुन्छ, यो अरू तरिकाबाट हुन सक्दैन। जोसँग पुत्र हुनुहुन्छ उसले जीवन पाउँछ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न उसँग अनन्त जीवन हुँदैन। तपाईँलाई यो ठ्याक्कै त्यो पदमा के लेखा छ तपाईँलाई म पहिलो योहन्ना 5:11-12 यहाँ पढिदिन्छु। गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन। वास्तवमा यो भनेको चाहिँ परमेश्वरको पुत्र हामीमा हुने भनेको चाहिँ खालि एउटा अजमाउने कुरा नभइकन साँच्ची नै शक्तिमा पवित्र आत्मामा परमेश्वरको पुत्र येशु प्रभु पवित्र आत्मामा जब हामी उहाँलाई ग्रहण गर्छौँ विश्वास गर्छौँ हामीमा आउनुहुन्छ। जबसम्म कुनै व्यक्तिले ख्रिस्टको प्रतिज्ञामा विश्वास गरेर उहाँलाई प्रभुको रूपमा ग्रहण गर्दैन तबसम्म उसमा कुनै आत्मिक वास्तविकता, उसमा कुनै अनन्त जीवन हुन सक्दैन। अनि वास्तवमा यो एकदमै गहिरो कुरा हो। यहाँनिर एउटा शब्द छ प्रभुको रूपमा ग्रहण गर्ने, अनि यो सुसमाचारको बारेमा मुक्ति पाउने कुराको उद्धारको बारेमा हामीले यो धेरै कुरा सिक्छौँ। रोमी 10:9-10 बारेमा येशूलाई प्रभु मान्ने बारेमा हामी कुरा गर्छौँ। तर यहाँनिर प्रभु मान्ने भनेको चाहिँ साँच्ची नै उहाँको प्रभुत्व हाम्रो हृदयको सिंहासनमा पुरै आफू निस्केर उहाँलाई राख्छौँ। आफू निस्केपछि के हुन्छ, हामी आफ्नो मनमा जे लागेका छ, जो मान्छेसँग जे मन लागेका छ, जो कामसँग जे गर्न मन लागेको छ त्यो कुरा हराउँछ। हामी केवल ख्रिस्टको इच्छा गर्छौँ, केवल परमेश्वरको वचन अनुसार जिउँछौँ। अनि यो क्रिस्चियनिटीको बारेमा धेरै मान्छेहरूले कि चाहिँ नबुझेको होला कि चाहिँ ख्यालख्याल गरेको होला, किनभने जो मान्छेले येशूलाई प्रभु सम्झेको छ उसको जीवन धेरै परिवर्तन हुन्छ। यहाँनिर अर्को पद यस के अरे यही कुरालाई येशू ख्रिस्टसँग एक व्यक्तिको व्यक्तिगत भेटघाट जसलाई हामी रूपान्तरण भन्दछौँ, ट्रान्सफर्मेसन, अर्को कुनै पनि तरिकाबाट यो नयाँ जीवन अथवा यो चम्का भेट अथवा येशूलाई अनुभव गर्ने कुरा हुन सक्दैन, अथवा पवित्र आत्माको सुरुवात के भन्छ अनन्त जीवनको सुरुवात हुन सक्दैन। परिवर्तनको कार्य जस्तो सुकै फरक फरक व्यक्तिले फरक फरक तरिकाको अनुभव गरेका होलान्, तर जस्तो भए पनि साँचो क्रिस्चियन जीवन जिउन सक्नु अघि येशूसँगको यो जम्का भेट र त्यो ट्रान्सफर्मेसन परिवर्तन आवश्यक छ। त्यस कारणले तपाईँलाई म सुरुमा यो आत्मिकी लडाइँको कुरा गर्दै गर्दाखेरि थोमस अक्विनसले भनेको कुरालाई यहाँ विचार गर्दै, अनि यो तपाईँलाई म थुप्रै कुराको बारेमा भन्न सक्छु, यो इन्काउन्टर विथ जिजस भनेर मान्छेले यो टर्म यो शब्दावली चलाउँछन् अनि कतिचोटि मिटिङहरूमा जागृति अथवा एन्काउन्टरको मिटिङहरू गरिन्छ तर मान्छेको प्रयासले हुँदैन सबभन्दा मुख्य कुरा चाहिँ के छ भने आत्मिकी वातावरण बन्ने कुरा चाहिँ हृदय सफा प्रकारले परमेश्वरतिर समर्पण गर्ने टोटल्ली परमेश्वरमा भरोसा गर्ने अनि अर्को कुरा चाहिँ परमेश्वरको वचनमा विश्वास गरेर आफैलाई परमेश्वरमा समर्पण गर्ने जब हामी परमेश्वरप्रति त्यसरी समर्पित हुन्छौँ सांसारिक तरिकाहरू सबै छोड्छौँ सांसारिक पहिलाको वातावरण पहिलाको बानी बेहोरा यहाँसम्म कि पहिला त हामीलाई जसले जे भने हामी त्यही प्रभावमा परिरहेको हुन्छ तर जो मान्छे ख्रिस्टमा पक्का नयाँ जन्म पाउँछ उसमा परिवर्तन आउँछ सो यो कुरो चाहिँ हामीले प्रष्ट बुझ्नुपर्ने हुन्छ त्यसैले आत्मिकी युद्ध पाँचौँ भाग के अरे पन्ध्रौँ भागमा हामी छौँ अहिले अनि त्यो चाहिँ एफिसी पाँच र छ अध्यायमा हामी हेर्दैछौँ अनि वास्तवमा गएको हप्ता हामीले अलिकति पाँच अध्याय र विशेष गरिकन परिवार पति र पत्नीको बिचको कुरा हामीले गरेको थियौँ अनि तपाईँलाई म अलिकति सम्झाउन चाहन्छु पति र पत्नी क्रिस्चियनमा चाहिँ के हो त भन्दाखेरि वास्तवमा बाइबलमा जे लेखेको छ त्यसलाई तपाईँ र मैले बदल्न थाल्नु भनेको चाहिँ परमेश्वरको वचनप्रतिको हो धेरै मान्छेहरू तपाईँले बदलेको पाउनुहुन्छ बाइबल अनुसारको कुरा गरेको पाउनुहुन्न धेरै अनि आजकल यस्तो बानी भएछ कि बिस्तारो अरूले जे गर्छ त्यही गर्ने बानी भएछ अनि कतिचोटि मान्छेहरूले क्रिस्चियनिटीलाई परमेश्वरको वचनलाई आफूलाई के मनपर्छ त्यो अनुसार लगिराखेको पनि हामी पाउँछौँ तर हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ वचनमा जे छ त्यहाँबाट बदलिनु त्यहाँबाट तर्किनु चाहिँ परमेश्वरको इच्छाबाट तर्किनु हो उहाँको आत्माको अगुवाईबाट तर्किनु हो यो कुरो मान्छेले बुझ्दैन तर कतिचोटि के छ भनेदेखि जस्तो अब बाइबलमा विशेष एफिसी पाँच अध्यायमा र हामीले कलसी तिन अध्यायमा पनि अठारदेखि तलतिर हामी पाउँछौँ पति र पत्नीको बारेको सम्बन्धको सम्बन्धमा अनि जरुर पत्नीलाई पतिको अधीनमा भनेर भनिएको छ अनि मैले अस्तिको हप्ता अलिकति त्यसको बारेमा भनेको थिएँ पत्नीले चाहिँ आफ्नो विचारभन्दा पनि पतिको विचारलाई समर्थन गर्नुपर्छ तर पति चाहिँ येशु जस्तै नम्र र येशु जस्तै प्रेमी र येशु जस्तै रूपान्तरण भएको पवित्रतामा जिउने परमेश्वरको वचनमा जिउने जिम्मेवारी लिने परमेश्वरको इच्छा अनुसार परिवारलाई अगुवाई गर्ने त्यो जिम्मा चाहिँ पतिको हुन्छ अनि धेरैचोटि धेरै परिवारमा अनि मलाई लाग्छ प्राय जस्तो पति पत्नीको बिचमा यो समस्या नभनु यो खालको वातावरण बन्छ किनभने हामीलाई खुसी बनाउनु मन लाग्छ विशेष छोरो मान्छे चाहिँ सकेसम्म टाउको दुखाउने विचार छैन अनि धेरै जस्तो के हुन्छ श्रीमतीले जोड गर्यो भने हुन्छ हुन्छ भनिदिन्छ तर तपाईँ र मेरो जिम्मेवारी बाइबलमा के छ श्रीमतीलाई पनि परमेश्वरको पवित्रतामा बढाउनु पर्यो परिवारमा पनि परमेश्वरको धार्मिकता हुन दिनु पर्यो परमेश्वरको महिमा हुन दिनु पर्यो त्यसको एउटा मोडेल चर्च के अरे मण्डलीमा के छ भनेदेखि परिवारमा के छ भने परमेश्वरको वचनमा क्लियर छ त्यो चाहिँ पत्नीले पतिको एडप्ट इन्टु हस्बेन्ड्स त्यो श्रीमानको कुराहरूमा एडप्ट हुनु पर्यो श्रीमानले चाहिँ आफ्नो स्वार्थ पुरा गर्ने होइन म त सबैको मैले भने मान्नुपर्छ म चाहिँ हाकिम होइन उसले परमेश्वरको कुरा जिम्मा लिनु पर्यो परमेश्वरको धार्मिकतालाई परिवारमा ठिक हुन दिनु पर्यो छोराछोरीले आमा बाबुको आज्ञा पालन गर्न सिक्नु पर्यो तपाईँलाई मैले अस्तिको हप्ता भनेको थिएँ यो छोराछोरीको आज्ञा पालन गर्ने सम्बन्धमा जुन बेलामा छोराछोरीले परमेश्वरको आज्ञा पालन गर्दैन अथवा आमा बाबुको आज्ञा पालन गर्दैन पहिला कुरा त आमा बाबुले पवित्र जीवन जिउनु पर्यो त्यही कारण यो कुरो क्लियर हुनुपर्छ कि जब रुपियाँ पैसा कुनै अरू कुराको बारेमा तपाईँ र म झुट्टा बोल्ने बानी छ भने त्यो परमेश्वरको गाडी त टोटल्ली झुट्टा भइहाल्छ त र कतिचोटि छोराछोरीहरूले हाम्रो झुट्टा देख्छ त्यसैले त्यस्तो व्यक्ति अघि हामीले भनेको जस्तै परमेश्वर येशु प्रभुको इन्काउन्टरमा येशुलाई प्रभुत्वमा नराखेको व्यक्ति हुन्छ त्यही कारण यो कुरो क्लियर हुनुपर्छ दोस्रो कुरा जब कसैको श्रीमा के अरे छोराछोरी सानो ठुलो जस्तो छ आमा बाबुको आज्ञा पालन नगर्नु चाहिँ पहिलो कुरा त आमा बाबुको विरुद्ध भयो त तर त्योभन्दा ठुलो कुरो के हो, त्यो व्यक्ति जसले आमा बाउको आज्ञा पालन गर्दैन उसले परमेश्वरको विरुद्धमा पाप गर्छ, अनि परमेश्वरको विरुद्धमा पाप गरेको कारणले आमा बाबुले छोराछोरीलाई परमेश्वरको अगाडि घुँडा टेकेर उसले गरेको पापको लागि क्षमा दिन लिन क्षमा माग्नलाई सिकाउनु पर्यो। अनि बल्ल तपाईँसँग मलाई थाहा छ धेरै जस्तो मान्छेहरू पापलाई डिल गर्ने कुरामा सिकेकै छैन, त्यही भएर त यहाँ सम्बन्धहरू बिग्रिराखेको हुन्छन्, मान्छेहरू कुरा काटिराखेको हुन्छन्, बेला बेलामा झगडा गरिराखेको हुन्छन्, तर कहिल्यै मिलाप र त्यो सम्बन्ध र क्षमा लेनदेनको कुरा चाहिँ हुँदैन। तपाईँलाई म क्लियर भन्छु, त्यस्तो व्यक्ति परमेश्वरको आत्माद्वारा चलाइएको हुँदैन, किनभने मैले मन नपराएको व्यक्ति, मलाई खराबी गर्ने नराम्रो व्यक्ति पनि उसँग मेरो झगडा भयो भने मैले उसँग गएर मिलाप गर्नुपर्छ। मैले केही कुरा भनेको छु जुन चाहिँ नभन्नुपर्ने थियो, गरेको छु जुन चाहिँ नगर्नुपर्ने थियो, त्यो त जबसम्म मैले उसँग मिलाप गर्दिनँ त्यो समस्या रहन्छ। त्यसैले तपाईँ र मैले ज्योतिको छोराछोरी पवित्रतामा जिउने कुरा चाहिँ आफ्नो जीवनबाट सुरु गर्नु पर्यो। त्यो नम्र मान्छे, त्यो परमेश्वरको आत्माबाट डोराइएको मान्छेले त्यो गर्छ। त्यसकारणले पति र पत्नीको कुरा गर्दाखेरि ओहो कस्तो राम्रो छोरा मान्छे, होइन यहुदीहरूले के भन्थ्यो अरे भने, होइन धन्य म चाहिँ कुकुर भएर जन्मिनँ, स्वास्नी मान्छे भएर जन्मिनँ भन्थ्यो अरे क्या यहुदीले। त यहुदीहरूको त त्यो थुप्रो व्यवस्थै व्यवस्था पालन गर्ने, उनीहरूले त येशु प्रभुलाई पनि चिनेन नि त, उनीहरूको उनीहरूले गरेको शिक्षा 600 बढी नियम ठिक थिएन नि त, उनीहरू चाहिँ बाहिर मान्छेले देख्ने गरी गर्थे, त्यो कुरो नि येशु प्रभुले भन्नुहुन्छ, भित्र चाहिँ खराब थिए, कप्टी पाखण्डी भनेर येशु प्रभुले कचोटि भन्नुभएको छ। अनि तपाईँ र म पनि यहुदीकै जस्तो कुरा चाहिँ बढ्ता गर्ने, भित्र चाहिँ पाखण्डी छौँ भने हामी पनि यहुदी जस्तै हो, हामीलाई केही अनुग्रह मिल्दैन। अनुग्रह कतिखेर मिल्छ? जब पश्चातापी र चूर्ण हृदय, यसको बारेमा नि मैले धेरै तपाईँलाई भनिसकेको छु। त्यसकारणले अब यहाँ पति र पत्नीको विषयमा, पतिलाई पत्नीलाई श्रीमतीलाई श्रीमानको अधीनमा बस्नु भन्ने कुरा त्यति ठुलो कुरा छैन, अधीनमा बसे सिद्धियो भनेको चाहिँ के छ, श्रीमानले जे कुरा भन्छ त्यसमा सहमति हुनु आउनु पर्यो, त्यसमा समस्या छ भने उसले सल्लाह दिन सक्यो तर च्यालेन्ज गर्न सक्दैन, सहमतिमा आउनु पर्यो, लडाइँ गर्न मिल्दैन, ठुस्किन मिल्दैन, त्यो श्रीमतीको काम। तर श्रीमानको काम त त्योभन्दा धेरै ठुलो छ नि, श्रीमानले येशूले जस्तै श्रीमतीलाई प्रेम गर्नु पर्यो, येशूले जसरी मण्डलीलाई प्रेम गर्नुहुन्छ त्यो त धेरै ठुलो कुरा छ नि, येशूले मण्डलीलाई के गर्नुहुन्छ, चाउरी नपरेको सुन्दर दुलहीको रूपमा विकास गर्नुहुन्छ परिपक्वतामा, भनेपछि पत्नीको वेलबिङ, पत्नीको सबै कुरा आवश्यकता पुरा गरेर उसको जीवनमा, किनभने हामीले येशू प्रभुले मण्डलीले जस्तै पत्नीलाई प्रेम गर्ने भन्ने कुरा ठुलो आज्ञा हो, त्यो पनि परमेश्वरको आज्ञा हो, त्यहाँ कति पनि कपट हुन सक्दैन, त्यहाँ कति पनि खराबी हुन सक्दैन, कसको, पतिको, उसले गर्ने काममा त परमेश्वरको अगाडि उसले तटस्थ। त्यसले कसरी मान्छेले यो कुरा बुझेको छैन, त्यसैले क्रिस्चियन जीवन चाहिँ हृदय परिवर्तनबाट आउँछ भन्ने कुरै मान्छेले बुझेको छैन। मान्छेको अगाडि जबसम्म ठिक ठिक हुँदैछ भित्र जेसुकै होस्, नो, परमेश्वरले भित्र हेर्नुहुन्छ बाहिर होइन। हामीले त्यही कुरा सामुएलले दाउद राजालाई राजा चुन्न जाँदै गर्दाखेरि परमेश्वरले सामुएललाई के भन्नुहुन्छ, मान्छेले बाहिर हेरेर रूप हेरेर विचार गर्छ, परमेश्वर भित्र हेर्नुहुन्छ। त्यसैले यो क्रिस्चियनिटीको बारेमा सही धारणा हामीले बुझ्दाखेरि चाहिँ पति र पत्नीको बिचको सम्बन्धको कुरामा पनि एउटा परमेश्वरको सुन्दर कुरा देखिन्छ, पतिले जो पत्नीलाई गर्नुपर्ने प्रेम, उनीहरू दुईजना एउटै शरीर हुन्छन्, धेरै कुरा गहिरो गहिरो कुरा छन् त्यहाँ। त्यसैले हामीले के देख्छौँ भने नि, यस्तो खालको शिक्षालाई चाहिँ अहिलेको आधुनिक जमानामा के भन्छ, वुमन इम्पावरमेन्ट, होइन स्वास्नी मान्छेको सशक्तिकरण भन्ने नाममा, अनि श्रीमतीलाई त्यो पक्षपात गर्यो भन्ने होइन, बाइबलमा त कहाँ पक्षपात, येशु प्रभुले मण्डलीलाई प्रेम गरेर के गर्नुभयो, धेरै ठुलो गर्नुभयो, पतिले पत्नीलाई गर्नुपर्ने यति ठुलो मूल्य छ, सो विनी टु हामीले एकदम सोच्नुपर्छ। त्यसैले मण्डलीमा परिवारमा एकता हुनु, पवित्रता हुनु, परमेश्वरको महिमा हुनु, पति र पत्नीलाई के आज्ञा गरेको छ त्यो आज्ञा अनुसार जिउनु हो। तपाईँलाई म क्लियर भन्छु, मेरो लागि त्यही आज्ञा हो, मेरो लागि त्यही आज्ञा हो। म छोरो मान्छे, यदि म छोरी मान्छे थिएँ भने परमेश्वरको वचनको कुरा मान्छु, किनभने हाम्रो लागि सबभन्दा ग्यारेन्टी त्यो दिन जुन दिन येशु प्रभु संसारमा महिमामा आउनुहुन्छ त्यतिखेर हामी उहाँ जस्तै र उहाँलाई उहाँ जस्तो हुन्छ त्यस्तै देख्ने भनेको चाहिँ यहाँ परमेश्वरको वचन पछ्याउने हो। त्यसकारणले यो कुरो एकदमै महत्त्वपूर्ण छ। अब हामी बल्ल आजको विषयमा जानेछौँ। आजको विषय चाहिँ मैले तपाईँलाई भनेको छु पन्ध्रौँ भाग भनौँ, पन्ध्रवटा भइसक्यो मैले तपाईँलाई गरेको, त्यसैले यो पन्ध्रौँ यो एउटा एफिसी पाँचको तलतिर हामी हेर्छौँ, तर एफिसी छको बाह्र पद एकचोटि पढेर, किनकि तिमीहरूको युद्ध शरीर र रगतको विरुद्धमा होइन तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूको विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूको विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइका आत्मिक सेनाहरूका विरुद्ध हो। त्यसकारण यो आत्मिक लडाइँ जो हामीले कुरा गरिराखेका छौँ, यो मान्छे शारीरिक रूपमा मान्छेको विरुद्ध चाहिँ होइन, यो त शैतानको आत्मा, यो सबै शैतानको आत्मा हो। शैतानले नै मान्छेलाई दुईवटा आत्मामध्ये एउटा आत्माले चलाउँछ, अनि त्यो मान्छेमा के फल छ त्यही आत्माले त्यसलाई चलाउँछ। जो मान्छे अर्का कुरा काट्छ, जो मान्छे अर्कासँग विद्रोह निकाल्छ, मान्छेलाई फुटाउने काम गर्छ, मान्छेलाई आफ्नो र अर्काको पक्षमा बनाउँछ, झुटा बोल्छ, बिचबिचमा कुरा काट्छ, यो सबै गलत कुरा हो। हामीले त एकअर्कालाई जसोसुकै भए पनि शङ्खासम्म गर्नु पाप हुन्छ। जुन कुरो तपाईँको आँखाले देखाएको छैन, तपाईँको मुख कानले सुनेको छैन, तपाईँले अजमाएर यो मान्छे चाहिँ मेरो विरुद्धमै हो भन्न पनि मिल्दैन। तपाईँले परमेश्वरमा भरोसा गर्नुपर्छ। कसरी क्रिस्चियन जीवनमा हामीले आफ्नो एटिच्युड, आफ्नो धारणा, आफ्नो हृदय ठिक राख्ने वचनमा प्रष्ट लेखिएको छ। तर त्यो मान्छे जब त्यस्ता कुराहरू, यहाँ के भनिन्छ भने नि इमोसन भन्छ, भावनात्मक, जब मान्छे भावनाबाट चल्छ नि शैतानले चलाउँछ। भावनाबाट चल्ने मान्छेहरू नै ठुस्किने, रिजेन्ट भन्ने शब्द छ अङ्ग्रेजीमा, रिजेन्टमेन्ट भनेको चाहिँ जवाफ नदिने, मान्छेसँग भेट्न नजाने। मैले धेरै मान्छे देखेको छु उसलाई ठुस्को भयो भने मिटिङमा आउनु छोडिदिने, त्यो शैतानको आत्माले चलाएको थियो। जो मान्छे परमेश्वरमा पक्का हुन्छ नि उसले कसैको प्रभाव राख्दैन, ऊ कसैसँग ठुस्किँदैन, किनभने ठुस्किने कसैले गरेको गल्तीको हिसाब त परमेश्वरमा छ नि। यो कुरो मान्छेले बोल्छ, तपाईँ र म त येशूको प्रभुत्व मुनि छौँ नि, तपाईँ र मैले सबैको अगाडि एउटा पवित्रताको, प्रेमको, नम्रताको, समर्पणताको जीवन जिउनुपर्छ। कतिचोटि तपाईँ र मेरो सँगसँगै भएका मान्छेहरू अलिक ठिक नगरे पनि तपाईँ र मैले ठिक गर्नुपर्छ, किनभने तपाईँ र मेरो हिसाब त प्रभुसँग छ नि। त्यस कारण यो कुरो एकदम क्लियरली हामीले विचार गर्नुपर्छ। त्यसैले आत्मिकी युद्ध वास्तविक युद्ध हुन्छ आत्मिकी रूपमा। तर कुरा के छ भने धेरै क्रिस्चियनहरू शत्रुको अखाडाबाट परमेश्वरको पक्षमा पनि सरेको हुँदैन, त्यही कारण उनीहरू रात दिन त्यही शारीरिक संसारिक, हामीले अस्ति संसारमाथिको विजयको कुरा गरिरहेको थियौँ नि, कोही परमेश्वरबाट जन्मिएको हुन्छ भने संसारमाथि विजय हुन्छ। अनि संसार के हो भनेको चाहिँ गलाती पाँचको 19-21 लेखिएका सबै जुन कुराहरू छन् त्यहाँ, त्यो संसार, त्यसमाथि विजय। अनि तपाईँ र म हामीले देख्छौँ कतिचोटि मन नपरेका मान्छेहरूप्रति त त्यही गलाती पाँचको 19-21 नै हामी अभ्यासमा ल्याइरहेछौँ नि त। त्यसकारण प्रियहरू, यो एउटा भयानक क्यान्सरभन्दा ठुलो रोग हो जसले आत्मिक रूपमा मारिदिन्छ। त्यसैले यो कुरा हामीलाई थाहा हुनुपर्छ। त्यसैले क्रिस्चियनहरू परमेश्वरको निम्ति नभई शैतानको निम्ति सेवा गरिरहेको हुन्छन् कतिचोटि। शैतानको जब मान्छेले विरोध, मण्डलीमा नयाँ नयाँ मान्छेहरूलाई उत्साह दिएर, उत्साह कसरी हुन्छ, जब हामीहरू एकअर्कामा पवित्र हुन्छौँ, एकअर्कामा इमान्दार हुन्छौँ, प्रेममा निष्कपट हुन्छौँ, जब रोमी 12 अध्यायको पूर्ण जे छ त्यहाँ चरित्र, त्यो चरित्र हुन्छ, खराबीलाई खराबी नगर्ने तर भलाइले जित्ने, धेरै कुरा छ त्यहाँ। तर तपाईँलाई प्रष्ट म भन्छु, हामीले खेलिराख्नु हुँदैन, हामी केटकेटी होइन, हामीले केटकेटीमै रहनु हुँदैन। वास्तवमा हिब्रु 5 अध्यायमा त्यहाँ खानाको बारेमा कुराहरू छ, त्यहाँनिर दुध खाने र ठोस पदार्थ खाने, अनि पावलले त्यहाँ लेख्दै गर्दा पावलले लेखे भनिन्छ, अब त ठोस पदार्थ खाने बेलामा दुध खाने मान्छेले के हुन्छ, धेरै कुरामा कमजोर हुन्छ, जो दुध खुवाउने बालक हुन्छ नि उसलाई खराबी असल कसले सुरक्षा दिन्छ को आफ्नो को अर्काको के पनि थाहा हुँदैन र कतिचोटि मण्डलीमा दुध खाने मान्छेहरू बढी छन् किन उनीहरूले कहिल्यै ध्यान दिएर परमेश्वरको वचनमा परिपक्वता हुनै सिकेका छैन तर यहाँ तपाईँलाई मैले सम्झाउँदै गरेको कुरा चाहिँ उनीहरूका फलहरू मार्फत हामीले के बुझ्दैछौँ भने कतिजनाहरू त अर्कै ग्याङमा छन् परमेश्वरको ग्याङमा होइन यो कुरो हामीले पहिला प्रष्ट हुनु पऱ्यो त्यसैले हामीले जहिले पनि परमेश्वरको अगाडि प्रार्थना गर्छौँ प्रार्थना मिटिङहरू राख्छौँ तर तपाईँलाई जबसम्म त्यो प्रार्थना मिटिङको मतलब के हो थाहा हुँदैन नि कतिचोटि प्रार्थना मिटिङ हामी मान्छेको लागि गर्छौँ अनि तपाईँ कतिजना अर्काले गरेको प्रार्थना मिटिङमा मान्छेको प्रेज गर्नुहुन्छ नथिङ लाइक द्याट प्रार्थना कहिले पनि कसैले प्रेज गर्ने विषय पनि होइन न कसैलाई देखाउने विषय हो प्रार्थना परमेश्वरको अगाडि खोज्ने विषय हो यसरी खोज्ने कि उसको हृदयको अन्तस्करणदेखि ऊ इमान्दारतामा समर्पणतामा चूर्णतामा एकदम सत्यतामा कमिटेड भएर परमेश्वरको इच्छा खोज्ने त्यो प्रार्थना हो त्यो तपाईँको आफ्नो इच्छा होइन प्रार्थना भनेको वास्तवमा हाम्रो इच्छा परमेश्वरसँग खोज्ने होइन प्रार्थना भनेको तपाईँले परमेश्वरको उद्देश्य पत्ता लगाउने यो हो प्रार्थना अब आज म प्रार्थनाको बारेमा तपाईँलाई भन्न लागिरहेको छैन तर जब परमेश्वरको अगाडि प्रार्थना गर्नु अगाडि चाहिँ हामीले पहिला पश्चाताप गरेर येशु प्रभुलाई प्रभुको रूपमा स्वीकार गर्छौँ अनि हाम्रो जीवनमा ग्रहण गर्छौँ येशुको प्रभुत्व हामीमा सुरु हुन्छ अघि त्यो थोमस एक्विनासको कुरा गर्दै थिएँ नि येशुलाई जब उसले भेट्यो नि उसको टोटल परिवर्तन भयो अब त मैले भन्ने सिकाउने कुरा त के पनि भएन येशुसँग भेट पावलले येशुसँग दमस्कसको बाटोमा भेट्छ पावलको जीवनमा कति ठुलो परिवर्तन आयो किनभने येशुसँग भेट्दाखेरि हामीमा परिवर्तन आउँछ उहाँ सदैव हामीमा बस्नुहुन्छ अनि हामी त्यो पहिलाको जस्तै सङ्घर्ष गर्ने दुष्टमा चल्ने मान्छेहरू रहँदैनौँ हामी कसैको निम्ति खतरा रहँदैनौँ हामी क्रिस्चियनकै कतिचोटि डर मान्दछौँ नि क्रिस्चियनकै बारेमा कतिचोटि भित्रभित्र अर्कै खालको सोचिराखेर छौँ नि प्रियहरू त्यस्तो गर्नुपर्ने होइन जो मान्छे पक्का क्रिस्चियन हुन्छ नि त्यसलाई जति भरोसा त कसैले गर्न सक्ने किन ऊ भित्र त यसो हुनुहुन्छ त्यसैले भरोसा गर्न नसकिने क्रिस्चियन तपाईँ र म छौँ भनेदेखि ठुलो समस्या हो हामीले परमेश्वरमा फर्किनुपर्छ उहाँलाई आफ्नो हृदय सुम्पनुपर्छ आफ्नो इच्छा होइन कि परमेश्वरको इच्छा खोज्नमा आफैलाई समर्पण गर्नुपर्छ अनि वास्तवमा रोमी 12:1-2 पदको मुख्य रहस्य यही हो तपाईँले त्यसलाई घरिघरि पढेर विचार गर्नुहोस् रोमी 12:1 तपाईँको जीवनमा कहिले कसरी कहाँ भयो त्यसको परिणाम के भयो कहाँनिर फल्यो त्यहाँ फल अनि दुई पद रोमी 12:2 तपाईँले कसरी पत्ता लगाउनु भयो प्रिय क्रिस्चियन जीवन भनेको त यो संसार भनेको त मैले तपाईँलाई भन्छु नि यो औँला राख्नुहोस् यहाँ यति छ होइन मानिलिउ यो एउटा डोरी जस्तो भयो यो चाहिँ यति लामो छ कि यो यति लामो छ कि अन्तै छैन तर तपाईँ र म चाहिँ यहाँ छौँ यो संसारको जीवन चाहिँ हाम्रो यति हो अनि हामी यो जीवनमा पनि सुरुवात यहाँबाट गर्छौँ अनि यहाँदेखि यहाँसम्म होइन कुन उमेरमा गएपछि चाहिँ हामीले आनन्द गर्ने त्यसलाई उपभोग गर्ने तर त्यो उपभोग गर्नुभन्दा पहिला त्यसलाई सङ्घर्ष गरेर बचाउनेतिर लागिरहेको हुन्छ यो जम्मै जीवन जति यहाँ अलिकति जीवनको लागि बचेर आउँछ सबै लोभ त्यहाँबाट आउँछ घमण्ड त्यहाँबाट आउँछ पद चाहियो सबैले हामीलाई मान्नु पऱ्यो होइन नम्बर वान हुनु पऱ्यो पैसा कमाउनु पऱ्यो सबभन्दा धनी हुनु पऱ्यो अरू धनी मान्छेसँग हामी दाजी राखेको हुन्छौँ हाम्रो जति जम्मै राम्रो हुनु पऱ्यो प्रियहरू हो यति तपाईँ र मेरो जीवन यो संसारमा परमेश्वरको वचनले त भन्छ नि यो जीवन छोटो यहाँ त केवल हामीले यो लामो जीवन जो अनन्तसम्म जो ख्रिस्टलाई भेटेपछि सुरु हुन्छ यहीँ सुरु हुन्छ त्यो निश्चयता गर्ने जीवन हो त्यसैले परमेश्वरमा हामीले आफैलाई छोडिदिनुपर्छ त्यो कुरा हामीले गरेनौँ भनेदेखि चाहिँ हुँदैन त्यस कारण रोमी 12:1-2 पद हामीले प्रष्ट रूपमा आफ्नो जीवनमा लागू गर्नुपर्छ परमेश्वरको इच्छा र उहाँको उद्देश्य तपाईँ र मेरो उद्देश्य हुन्छ त्यो खालि अलिकति कडा प्रचार गर्ने पास्टरको प्रचार होइन त्यो तपाईँले बाइबलमा पढ्नुहोस् न पानै बिच्छे लेखा छ त्यही कुरा छ बाइबलमा पानै बिच्छे त्यही छ प्रभु येशु येशुलाई जीवनको प्रभु बनाउने होइन क्रिस्चियन कुरा खालि गर्ने कुरा मात्रै होइन कि हामीमा हुनु पऱ्यो होइन जसले तपाईँलाई हुनसक्छ हामीलाई म त एकदम ठिक छु म सबै कुरा ठिक छु होइन कतिचोटि अर्को एउटा कुरा हुन्छ हामी प्रचार गर्न सिपालु हुन्छौँ हामीले केही कामहरू गरेर आउँछौँ नराम्रो होइन, प्रचार गर्नु नराम्रो होइन, काम गर्नु नराम्रो होइन, मान्छेहरूलाई ख्रिस्टमा ल्याउनु नराम्रो होइन, त्यो ख्रिस्टमै नल्याउनु त पटक्कै राम्रो भएन, परमेश्वरको वचन पढेर परमेश्वरमा जीवनै नजिउनु पटक्कै राम्रो भएन। तर त्योभन्दा सबैभन्दा महत्त्वपूर्ण चाहिँ येशूलाई प्रभुको रूपमा ग्रहण हृदयमा सिंहासनमा जो येशूसँगको जम्का भेट पवित्र आत्माले भरपुरी हुने भनेको चाहिँ उहाँको उपस्थिति निरन्तर याद गर्ने, त्यसपछि तपाईँ र मेरो जीवन चाहिँ उहाँको पवित्रतामा जिउने जीवन हुन्छ। त्यसैले यो कुरा हामीले पक्का बुझ्नु पऱ्यो। त्यसैले सांसारिक भौतिक फाइदाको लागि मात्र होइन कि हामीले त्यसमा मात्रै ध्यान दिने होइन, तर हाम्रो जीवन जिउँदै गर्दाखेरि हामी कुन चाहिँ क्याम्पमा छौँ, शत्रुको क्याम्पमा छौँ कि परमेश्वरको, यो पनि हामीले जान्नुपर्छ। परमेश्वरकोमा हुनेमा चाहिँ उहाँको महिमाको भजन तपाईँ र मेरो हृदयमा हुन्छ, जुन चाहिँ हामीले एफिसी 5:18-19-20 पदमा हेरिराखेका थियौँ, कसरी हामी आत्मिकी लडाइँमा सफलता प्रकारले शत्रुको आक्रमणमा लड्न सक्छौँ। त्यहाँ मुख्य हतियार चाहिँ भजन, परमेश्वरको महिमाको भजन हाम्रो हृदयमा शैतानले जहिले पनि खोज्न चाहन्छ। दोस्रो कुरो, परमेश्वरप्रति सधैँ सबै कुराको लागि धन्यवाद हुने, 20 पद हो क्या अरे होइन 5:5 त्यो कुरा चाहिँ उसले खोज्न चाहन्छ। परमेश्वरमा हुनेमा उहाँको महिमाको भजन निरन्तर हुन्छ। अनि शैतानले तपाईँ र मलाई चिन्ता र हामी आफ्नै स्वार्थमा होइन, नेपालीमा भन्छ नि पोर मी भन्छ अङ्ग्रेजीमा, बिचरा म, अथवा म चाहिँ फलानो, मैले चाहिँ यति गरेको छु, यति म यस्तो खालको व्यक्ति हो, मैले यति गरेको छु, यो कुरा छ, म त यति माथिको योग्यता हो, यो सबै शैतानको चाल हो। यो कुरो तपाईँले बुझ्नु पऱ्यो। तपाईँको लागि एउटै फोकस के हुन्छ भने नि येशु प्रभु र उहाँमा जिउने, उहाँको शक्तिमा, उहाँको इच्छामा। होला हामी कोही सिपालु होला, कोही सधैँ कुनै के भा जस्तो क्लासमा फर्स्ट हुने होला, कतिले धेरै काम गर्छ, त्यो इट डज नथिङ। तर के कुरा काम लाग्छ, तपाईँ र म ख्रिस्टमा कहाँ छौँ, उहाँलाई हाम्रो हृदयमा सिंहासनमा राखेका छौँ कि छैनौँ। त्यसैले शैतानले चाहिँ महिमाको भजन निरन्तर गाओस् भन्ने चाहँदैन। जब तपाईँ र म प्रभुको भजन भइराख्छ नि, त्यो त्यतिखेर हुन्छ जतिखेर हामी परमेश्वरलाई दिनुपर्ने महिमा परमेश्वरको इच्छामा जिउने समर्पणतामा हुन्छ। जब तपाईँ र म स्वार्थमा जान्छौँ, लोभमा जान्छौँ, घमण्डमा जान्छौँ, डाहा ईर्ष्या मान्छेप्रति विद्रोही कुराहरू, हृदयमा भजन गइहाल्छ, धन्यवादीको कुरा पनि जान्छ। प्रभुको भजन गाउने कुरा चाहिँ शैतानलाई पटक्कै मन पर्दैन, किनभने उसले हाम्रो जीवनमा डाहा र अन्य किसिमको कुराहरू ल्याउँछ। मार्टिन लुथर भनेको चाहिँ तपाईँलाई थाहा छ, प्रोटेस्ट गरेर, जुन चाहिँ प्रोटेस्ट गरेको भनेर हामी चिन्छौँ, उसले चाहिँ के भनेको छ भनेदेखि, शैतान जो घमण्डी छ, प्रभुको महिमा प्रशंसा पटक्कै मन पर्दैन शैतानलाई। जब तपाईँले परमेश्वरको साँचो महिमा गर्न थाल्नुहुन्छ नि, तपाईँलाई शैतानले अझै बढी एट्याक गर्छ। तर प्रभुमा भजन गाइराख्ने मान्छेलाई छुन चाहिँ सक्दैन शैतानको हतियार। तपाईँ र मलाई आफ्नै घमण्ड, स्वार्थ र ईर्ष्या डाहामा फसाइदिने, बिचरा त्यो फलानले चाहिँ गल्ती गर्यो म त होइन नि, यो खालको सोच जब तपाईँमा आउँछ नि, त्यो केही मतलब होइन। तपाईँको लागि मतलब के हो, परमेश्वरमा तपाईँ ठिक हुनुपर्छ। अनि त्यसकारणले हृदयमा परमेश्वरको आनन्दको भजन हामीले निरन्तर गाउनुपर्छ। वास्तवमा घमण्ड र आनन्दसँगै रहनै सक्दैन। मैले सिकेको कुरा के छ भनेदेखि, त्यो मान्छे आनन्दित हुन्छ जो मान्छे घमण्डी छैन। जब मान्छे घमण्डी हुन्छ नि, यो सबै शक्तिको यो इन्फेरिटी कम्प्लेक्स भन्छ अङ्ग्रेजीमा, एउटा चाहिँ नर्सिसिस्टिक भन्छ, तपाईँलाई यो सबै शब्द, त्यो एउटा साइकोलोजिकल शब्द, भनेको चाहिँ कन्ट्रोल फ्रिक भन्छ, मान्छेलाई चाहिँ मभन्दा अर्को माथि जान्छ क्या अरे, मेरो सबै कुरा अरूले लिन्छ क्या अरे, अब के पो कहाँ गएर बिग्रिन्छ क्या अरे, अनि हामी जहिले पनि आफ्नो कन्ट्रोलमा राख्न चाहन्छौँ। यो शैतानको काम हो खासमा, त्यो त्यति गलत लाग्दैन। तर तपाईँलाई मैले त परमेश्वरमा भरोसा गर्नुपर्छ। जब तपाईँले सबै कुरा परमेश्वरको हातमा राख्नुहुन्छ नि, कुनै व्यक्तिले तपाईँको ठ्याक्कै विरुद्ध गरेर खाल्टामा हाल्न खोजे पनि तपाईँको निम्ति लडिदिने प्रभु हुनुहुन्छ, किनभने प्रभुको शक्ति त ठुलो छ नि। हामीलाई कोही मान्छेले शत्रुता गरेर फसाउन लागिरहेछ, तर मैले त पक्का परमेश्वरमा राखेर रा, मैले के पनि गर्दिनँ, मैले के गर्छु, परमेश्वरको हातलाई अगाडि सारिदिन्छु। कसैले पनि परमेश्वरसँग लड्न सक्दैन, त्यो मान्छे खाल्टामा पर्छ। त्यही पावरले रोमी 8 भनेछ नि हाम्रो तर्फ परमेश्वर हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुनसक्छ। त्यस कारणले प्रियहरू, तपाईँ र मैले परमेश्वरको बारेमा सानो सोच्नु हुँदैन। त्यसैले घमण्ड र आनन्द एउटै ठाउँमा रहनै सक्दैन। कसैलाई घमण्ड आयो, मान्छेप्रति डाह लाग्यो, कटुता आयो भने चाहिँ त्यो चाहिँ खराबीबाट आउँछ, शैतानको आत्माले नै हो त्यो गर्ने। त्यसैले हामीमा आनन्द चाहिँ जब नम्रता आउँछ, येशु प्रभुको अनुसरण गर्ने बित्ति के हुन्छ, येशु प्रभुले के हुन्छ, म चाहिँ कोमल र नम्र हृदयको छु। येशु प्रभु हामीमा आउनु भनेको, हामीमा पवित्र आत्माको फल भनेको चाहिँ हामी नम्र हुन्छौँ, विनम्र होइन, हामी शान्तिमा हुन्छौँ, हामी प्रेममा हुन्छौँ, हामी आनन्दमा हुन्छौँ। अनि गलाती 5:22 पूर्ण रूपमा त्यही हो, शैतानको विरुद्धको हतियार चाहिँ परमेश्वरको महिमाको भजन गाउने। हामीले अब तपाईँलाई मैले अघि पति पत्नीको बारेमा हेरेको थिएँ, भनेको थिएँ, अब एफिसी 5:22-23 तिनवटा पद पत्नीको लागि छ भनेदेखि पतिको लागि चाहिँ 25, 26, 27, 28, 29, 30, 31, 32 थुप्रै पद छ। त्यसको मतलब के छ, पतिको श्रीमानको जिम्मेवारी बढ्ता छ। कहिले पनि यो नसोच्नु कि श्रीमानहरू श्रीमती मेरो अधीनमा बस्नुपर्छ, म चाहिँ भाले, होइन, तपाईँको जिम्मा झन् ठुलो छ। तपाईँ र मैले जो पत्नीलाई, परिवारलाई आत्मिक रूपमा अगुवाई गरेर पत्नीलाई चाहिँ येशूले मण्डलीलाई जस्तै रखवाली गर्छौँ, प्रेम गर्छौँ भनेको चाहिँ सानसानो कुरा होइन। यो नम्रतामा गर्नुहोस्, यो अप्ठ्यारो नठान्नुहोस्, होइन। यो छ नि मान्छेले यो एउटा अङ्ग्रेजी शब्द मेल सोभिनिस्टी के भन्ने शब्दहरू चलाउँछन्। ख्रिस्टमा विश्वास गर्नेहरू कसैको सोभिनिस्टी कसैलाई दबाउने हुँदैन। हामीमा ख्रिस्टको नम्रता र प्रेम हुन्छ, सच्चाइ हुन्छ, हामीले परमेश्वरको महिमा खोज्ने काम गर्छौँ। त्यसले परमेश्वरको वचनमा जुन कुरो क्लियर भनेको छ, नबुझेको मात्रै तर त्यसलाई गलत अर्थ लाएर त्यसको बारेमा हामीले यो चाहिँ कसरी विश्वास गर्ने भन्नु परेन। क्लियर, परमेश्वरले कहिले पनि मिस्टेक गर्नुहुन्न। बाइबलमा जे लेख्या छ एउटा कमा पनि पुरा हुन्छ, येशु प्रभुले भन्नुभएको छ। त्यसैले तपाईँ र मलाई महिलाहरूमाथि थिचुमिचु गर्ने बनाएको छैन बाइबलमा। उनीहरूलाई त एउटा मण्डलीलाई प्रभु येशूले गरेको जस्तो चाउरी नपरेको दोष रहित एउटा सुन्दर प्रकारले बनाउने जिम्मा दिएको छ। त्यसैले त्यो कुरो हामीले जहिले पनि बुझ्नुपर्छ, जहिले पनि बुझ्नुपर्छ यो आत्मिक कुराको बारेमा। अनि यो भूमिका एफिसीमा हामीले देख्दछौँ, पतिको भूमिका, पत्नीको भूमिका, छोराछोरीको भूमिका मैले अघि पनि दोहोऱ्याइसकेको छु। अनि यो सबै कुरा त्यतिखेर बिब्लिकल्ली सम्भव छ, बाइबल अनुसार र परमेश्वरको इच्छा अनुसार त्यतिखेर सम्भव छ जतिखेर एफिसी 5:18 तपाईँ र ममा हुन्छ। अनि मैले अघि थोमस एक्विनासको कुरा गरेँ, इन्काउन्टर विथ जिजस, त्यसपछि तपाईँले येशूलाई सिंहासनमा राख्नुहुन्छ। तपाईँले रङ मोटिभले, खराबी सोचले तपाईँले कसैलाई व्यवहार गर्न मिल्दैन, तपाईँले जिम्मेवारी पुरा गर्नुपर्छ नम्रतामा। त्यसैले यो सजिलो कुरा छैन, कहिले पनि नसोच्नुहोस् कि ए म चाहिँ श्रीमान त्यसरी मैले चाहिँ के गर्नु पर्दैन, श्रीमतीले मैले भने मान्नुपर्छ, होइन। हामी हरेकको भूमिका छ, जिम्मा छ। अनि ख्रिस्टले मण्डलीलाई गरेको जस्तो प्रेम गर्ने कुरा सानो छैन। एक अर्कालाई, छोरछोरीको आज्ञा पालनको बारेमा तपाईँलाई मैले भनिसकेँ, बाइबलमा क्लियर के छ भने नि, तपाईँ र मैले छोरछोरीलाई आज्ञा पालन गर्न सिकाउँदैनौँ भने तपाईँले पढ्नुहोस् त्यहाँनिर, परमेश्वरको आशिषबाट उनीहरू लुटिनेछन्। परमेश्वरको आशिष हुन चाहिँ छोराछोरी आज्ञा पालन गर्ने हुनुपर्छ। अनि धेरै मान्छेहरूले छोरछोरीलाई पुइपुलाएको देख्छु म, छोरछोरीको अगाडि परमेश्वरको डर कहिले पनि बसाएको देख्दिनँ। तपाईँको छोरछोरीले भनेको नमान्यो भने कहिल्यै तपाईँले छोरछोरीलाई तिमीले चाहिँ परमेश्वरको विरुद्धमा पाप गर्यौ, लो परमेश्वरसँग क्षमा माग, सानो ठुलो सिकाउनु भएको छ, तपाईँले सिकाउनु पर्छ, त्यो चाहिँ बिब्लिकल हो, ताकि त्यसपछि तपाईँसँग क्षमा माग्नु पर्ला। त्यसैले हाम्रो जिम्मा हामीले पुरा गर्नुपर्छ, किनभने छोराछोरीलाई परमेश्वरको आशिष हुनुपर्छ। त्यस कारणले त्यो कुरो हामीले विचार गर्नुपर्छ, छोरछोरीलाई परमेश्वरको आशिष हुनुपर्छ। त्यस कारणले यहाँनिर तपाईँलाई मैले कलसी 3:12 पढ्न चाहन्छु, यसकारण परमेश्वरका चुनिएकाहरू पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। अब यो त तपाईँलाई हामीले एफिसी 5:5 सुरुदेखि नै सिकेका कुरा हो, 4:4 पनि सिकेको कुरा हो, यो नम्रता र दया यो कुरा सिकेको कुरा हो, होइन, धैर्यता यो सिकेको कुरा हो, एकदमै महत्त्वपूर्ण कुराहरू हो। वास्तवमा चारको दुई र तिनमा हो, के अरे त्यहाँनिर दुईमा एपिसी चारको यो कुरा छ। त्यसैले तपाईँलाई 18 पद पढ्न चाहन्छु। यहाँ पत्नीहरूको बारेमा छ। पत्नी हो प्रभुको दृष्टिमा सुहाउँदो गरी आफ्नो पतिको अधीनमा बस। क्लियर। तर यहाँनिर त्यो अधीनमा बस्ने मतलब र पतिले पत्नीलाई चाहिँ कसरी व्यवहार गर्नेको मतलब हामीले बुझ्यौँ भने चाहिँ त्यहाँनिर परमेश्वरको महिमा हुन्छ। त्यो कुरो हामीले विचार गर्नु पऱ्यो, होइन? पति पत्नीको जहिले पनि पत्नी पतिको योजना, विचार, विश्वास, दृष्टिकोण सबै बाइबली र परमेश्वरको दृष्टिकोण हुन्छ, परमेश्वरको इच्छामा हुनुपर्छ। अनि त्यसैलाई पत्नीले पछ्याउनुपर्छ। बाइबलमा त्यो कुरा प्रष्ट लेखेको छ। आत्मिकी अगुवापन चाहिँ पत्नीमा, के अरे पतिमा हुनुपर्छ। यो कुरो बाइबलीय हो। तपाईँलाई म यही कुरा भन्न चाहन्छु। कलसी 3:19 के छ? पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहो। अब यहाँ कठोर, तपाईँलाई यो ग्रिकको, आज मसँग म धेरै समय लाग्छ यो भन्न थाल्यो भने, रिजेन्टमेन्ट होइन, उसलाई अप्ठ्यारो पार्ने। कतिचोटि श्रीमानहरू कस्तो हुन्छ नि, गम्म पर बस्ने, जवाफै नदिने। मलाई त्यस्तो नबोल्ने मान्छे मन पर्दैन। हामीले संसारिक तबरको यो ठुस्किएको खालको त्यस्तो हतियार चलाएर कसैलाई तहलाउनु पर्दैन। हामीले परमेश्वरमा सबैलाई बराबरी प्रकारले विचार गर्नुपर्छ। अब यहाँ कलसी 20 के छ? छोराछोरी हो प्रत्येक कुरामा आफ्ना बाबुआमाको आज्ञा पालन गर, किनकि यस कुराले प्रभुलाई प्रसन्न तुलाउँछ। देख्नुभयो? अनि त्यही एफिसीमा तपाईँले हेर्नुभयो भने परमेश्वरको आशिष उनले पाउँछ। तर छोराछोरीको आज्ञा पालन नगर्ने, बाबुआमाको आज्ञा पालन नगर्ने छोराछोरीको आशिष चोरिन्छ, त्यहाँबाट त्यो आशिष लिइन्छ, उनीहरूले आशिष गुमाउँछन्। यो कुरो हामीले प्रष्ट बुझ्नुपर्छ। त्यस कारणले अघि हामीले एफिसी 6:12 हेरेको थियौँ, हामी रगत र मासुको विरुद्धमा होइन, हामी सैतानिक शक्ति, जो अन्धकारको शक्ति, स्वर्गीय स्थानमा भएका दुष्ट्याई कुराहरू। त्यसैले तपाईँ र म भित्र कहिलेकाहीँ त्यो आत्माले काम गर्छ, कुनै व्यक्तिमा काम गर्छ, त्यसको फलद्वारा हामी देख्दछौँ, उसले गरेका कामहरूद्वारा हामी देख्दछौँ। अनि वास्तवमा हामी भावनामा चल्ने, इमोसन, तपाईँलाई मैले भने नि इमोसन, धेरै जस्तो मान्छेहरू, छोराछोरीहरू इमोसन चलाउँछ, बाबाआमाले भने जस्तो नमान्यो भने टन्टर त्यो ठटाएर अनि ऊ चाहिँ रुट्न थाल्छ, अनि त्यसपछि बाबाआमाले फकाउनलाई गर्नुपर्छ। हामीले मौकामै सिक्नुपर्छ कि मान्छेलाई भावनाले नचलाओस्। पति र पत्नीले पनि कुरा गर्न सिक्नु पऱ्यो, सही कुरा गर्नु पऱ्यो, एकअर्कामा इमान्दार हुनु पऱ्यो। हो, मलाई थाहा छ धेरै जस्तो परिवार भावनामै चल्छ, किनभने हामी त्यो परमेश्वरमा त्यति गहिरो हुनै चाहँदैनौँ। हामी संसारमा ठिक छौँ भनेर सोध्छौँ, म राम्रो क्रिस्चियन, तर हामी भावनाको शिकार छौँ। हामीले आफ्नो इच्छा, आफ्नो चित्त, के भन्छ, आफूले भन्या जस्तो कुरा पाउनलाई ब्ल्याकमेल भन्छ नि, ब्ल्याकमेल गर्छौँ। ब्ल्याकमेल बुझ्नुहुन्छ तपाईँ, त्यो पाप हो खासमा, तर गरिराख्ने मान्छेलाई केही लाग्दैन, त्यो सधैँ त गरेछ। अनि बाइबलको प्रकाशमा र परमेश्वरको वचनको सिद्धान्तमा हुनुपर्छ। हामीले भावनामा इमोसन प्रयोग गर्ने होइन, मतलब पहिलो कोरन्थी 13 जुन कुरा छ, पहिलो कोरन्थी 13 त्यो प्रेमको बारेमा छ, त्यो कति पनि कम हुनुहुँदैन। तपाईँलाई म पहिलो कोरन्थी 13:2-8 पढ्न भन्छु, मैले अहिले चाहिँ पढ्न सक्दिनँ, यहाँ टाइम छैन। प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठिक कुरामा रमाउँछ। यहाँ छ, प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। तपाईँले कसैलाई शङ्का गर्नु परेन। यहाँ तपाईँले उसले तपाईँलाई चाहिँ धोका दिइरहेछ, तर तपाईँले विश्वास गर्नुभयो। तपाईँको सिल को हो? परमेश्वर, तपाईँको विश्वासको ढाल। अनि मान्छेले तपाईँलाई छक्याएर फसाइरहेछ भने त त्यसलाई प्रतिपात त परमेश्वरको अगाडि गर्नुपर्छ। उसले तपाईँले कहिले पनि भुल्नु हुँदैन यो कुरा, क्या हामी आफै लडिरहेको छैन। प्रेमको कहिले अन्त हुँदैन। अगमबाणीहरू बितेर जान्छ, भाषाहरू बितेर जान्छ, टलेर जान्छ। कति महत्त्वपूर्ण कुरो छ, मतलब त्यसैले पहिलो कोरन्थी 13 तपाईँले घरिघरि पढ्नुहोस्। तपाईँ र मेरो जीवनमा जब के कुराको सामना गर्नुपर्छ, पहिलो कोरन्थी 13 हाम्रो जीवनमा त्यहीबाट दाहिने बायाँ नलाग्ने। शैतान निरन्तर तपाईँ र मेरो पछि लाग्छ। जब हामी परमेश्वरमा झन बढी समर्पित हुन थाल्छौँ, त्यसले एट्याक गर्छ, तर इमोसनबाट गर्छ, दुनियाँ कुराबाट गर्छ। अनि मानिसको जीवनमा छर्लङ्गै देखिन्छ। तपाईँले बाइबलको सोच तपाईँमा छ, तपाईँले बुझ्नु भएको छ भने शैतानको कामहरू मान्छेको जीवनमा तुरुन्तै देखिन्छ. जुन कुरो गर्नु हुँदैन त्यही कुरो गरेर हुन्छ नि त. शैतानले उठभन्दा उठ, बसभन्दा बस गरेर हुन्छ मान्छेहरू. शैतानको दासत्वमा त्यो व्यक्ति परेको हुन्छ त्यस्तो प्रभावमा. अनि त्यस्तो मान्छे जसले अर्काको विरोध गर्छ, जसले विद्रोह ल्याउँछ, जसले भित्रभित्रै विभाजन ल्याउँछ, जसले झुट कुरा गरेर मान्छेलाई बदनाम गर्छ, यो सबै कुरा मान्छेलाई साधारण लाग्छ तर त्यो शैतानको काम भनेर थाहा छैन. त्यसैले आत्मिकी रूपमा अदृश्य शक्तिले गरेको कामको शिकार शैतानले उसलाई त्यसरी दास बनाइराखेको हुन्छ. अरूको विरोध गर्न उसले सुरु गर्छ. शैतानले यस्ता व्यक्तिलाई हतियार बनाइराखेको हुन्छ. शैतानको विरोध गर्नुपर्छ. अनि त्यही कुरो हामीले प्रेरितमा हेर्छौँ, होइन, प्रेरितमा कि पत्रुसमा हामी हेर्छौँ. शैतान गर्जने सिंह चाहिँ कहाँ पाउँ र ओक निलुँ जसरी हेरेर हुन्छ. हामीले त्यसको विरोध गर्नुपर्छ. अनि आत्मिक हतियार धारण गर्नुपर्छ. शैतानको विरोध गरेर त्यो हामीबाट गइहाल्छ. सधैँ अरूलाई खराब देख्ने त्यो पनि शैतानको बन्धन हो. मान्छेलाई खराब देख्न छोड्नुपर्छ. हामीले मान्छेलाई पक्का भरोसा, प्रेम गरेको, प्रेम त हामीले शत्रुलाई गर्नु पऱ्यो. जब प्रेम शत्रुलाई पनि गर्छौँ भने त प्रेम त यस्तो हुनु पऱ्यो नि त. त्यो प्रेम पनि यस्तो हुनु पऱ्यो नि त. सहन सक्ने, पत्याउने, आशा गर्ने, स्थिर रहने हुनु पऱ्यो नि त. त्यो कु नत्र त प्रेमै होइन नि. प्रेम त सबैलाई गर्नु पऱ्यो, होइन र? त्यसैले प्रभुमा हामीले अठोट गरेर निरन्तर परमेश्वरमा जिउनुपर्छ. शैतानको विरुद्धमा हामीले खडा हुनुपर्छ. अनि तीन किसिमको सिपाहीको बारेमा मैले सुनेको छु. एउटा चाहिँ ओल्ड सोल्जर, बुढो सिपाही चाहिँ के हुन्छ अरे भने नि, केही कुरा फाइदा छ, केही खाने कुरा छ भनेदेखि ऊ पहिला नै खडा हुन्छ. हिज रेडी इन द फ्रन्ट, होइन. अनि जब कहाँनिर त्यो समस्या हुन्छ, होइन, बिरामीको बिदा लिनु पऱ्यो, केही फाइदा लिनु पऱ्यो, ऊ फेरि त्यहाँ पनि लाइनमा अगाडि हुन्छ अरे बुढो सोल्जर. अनि अर्को कुरो, जब लडाइँमा जानुपर्ने केही रिस्क लिनुपर्ने कुरा हुन्छ नि, त्यो चाहिँ लाइनको पछाडि हुन्छ अरे क्या बुढो सोल्जर. तपाईँ र म बुढो सोल्जर होइन. अर्को जवान सोल्जर, जमान सिपाही. जमान सिपाही चाहिँ के हुन्छ, हे म गरिहाल्छु, ऊ चाहिँ घमण्डी हुन्छ, ए म सबै कुरा गरेर ल्याउँछु भनेर अठोट गर्छ, आफैमा त्यो गर्छ. तर उसले कहाँ गएर फर्स्ट त्यो पनि थाहा हुँदैन. तर असल सिपाही चाहिँ के हुन्छ, अनुभवी हुन्छ, ऊ विनम्र हुन्छ. तर उसले परमेश्वरमा भरोसा गरेर जुनसुकै परेको कुरामा पनि ऊ खट्छ, डट्छ, ऊ एकदम खडा हुन्छ. अनि भन्छन् त्यो परिपक्वतामा आउने कुरा चाहिँ एक्सन र रियाक्सन भन्छ. हामीले जब काम गर्छौँ, मान्छेले जवाब दिन्छ, त्यसको प्रतिक्रिया हामीले कसरी दिन्छौँ. धेरै मान्छेहरूको प्रतिक्रिया चाहिँ सत्यमा आधारित पनि छैन. उसले पहिला नै लिएको सोचमा आधारित छ. उसले पहिला नै त्यो मान्छेहरूलाई एउटा बक्समा राखेको छ, त्यही अनुसारको व्यवहार उसले गर्छ. त्यो शैतानको काम हो. तपाईँले कसैलाई पनि एउटा बक्समा, पहिल्यै सोचेको सोचमा व्यवहार गर्नु हुँदैन. मान्छेलाई परमेश्वरमा भरोसा गर्न सिक्नुपर्छ. किनभने तपाईँलाई यो कुरो तथ्य थाहा हुनुपर्छ कि तपाईँ र म भित्र पवित्र आत्मा हुनुहुन्छ. तपाईँ र मलाई पवित्र आत्माको शक्तिको काममा लगाइराख्नु भएको छ. तपाईँ एक्लै हुनुहुन्न. त्यस कारण तपाईँले अरू मान्छेप्रति पनि भरोसा गर्दाखेरि रिस्कको मतलब छैन. परमेश्वरमा भरोसा गर्नुहोस्, तर जहिले पनि परमेश्वरको वचनअनुसार. अनि मान्छेहरू अनुभवी सिपाही. अनि मान्छे सिपाहीमा भर्ना हुन्छ नि. मेरो दुईजना साथीहरू जर्नेलसम्म भएको छ. उनीहरू सेकेन्ड लप्टनमा भर्ना भएको. के जर्नेल एकै दिनमा हुन्छ र? हुँदैन नि, वर्षौँ लाग्छ. कति कहिलेकाहीँ मान्छेहरू सिपाहीमा भर्ना भएर जर्नेल हुन्छ, कहिलेकाहीँ मान्छेहरू सिपाहीबाट हलदार पनि हुँदैन. त्यस्तो पनि मैले चिनेको छु मान्छे, सिपाहीबाट हलदारबाट माथि नगएको. त्यो सबै कुरा केमा हुन्छ? त्यो मान्छेको समर्पणतामा, उसको नम्रतामा, उसको सेवामा. त्यस कारणले तपाईँ र म परिपक्व हुने स्टेप बाई स्टेप परमेश्वरमा छौँ भने हामी जनरल हुनलाई केही बेर लाग्दैन. हामी परमेश्वरमा मजबुत भएर खडा हुनुपर्छ. त्यस कारणले तपाईँलाई एक दुईवटा पद म पढ्न चाहन्छु यहाँनिर. एफिसी 6:10, अब सिद्धिन लाग्यो. अब अन्तमा प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान हो. यहाँनिर दियाबलसका युक्तिहरूको विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हतियार धारण गर. अब यो दियाबलसको युक्ति, तपाईँ आफै दियाबलसको युक्तिमा हुनुहुन्छ भने तपाईँले यो गर्न सक्नुहुन्न. त्यस कारण तपाईँको स्वभाव, तपाईँको व्यवहार, तपाईँमा भएको कुरा सैतानकोबाट आयो कि परमेश्वर, तपाईँलाई थाहा हुनु पऱ्यो. परमेश्वरको वचन पहिलो कोरिन्थी 13 अध्याय हुनु पऱ्यो. यसकारण परमेश्वरका सारा हतियार उठाओ, यसरी खराब दिनको सामना गर्न सक, सबै काम गरेर खडा हुन सक्ने हो. त्यसले परमेश्वरको यो खराब दिनमा खडा हुनाले चाहिँ परमेश्वरको हात हतियार हामीले धारण गर्नुपर्छ भन्ने हामी यहाँ देख्दछौँ. त्यस कारणले अब यसलाई म हामी उहाँसँग परमेश्वर हाम्रो सबै कुरा येशु प्रभु हुन्छ. ख्रिस्ट जब हामीमा हुनुहुन्छ हाम्रो लडाइँमा हामी सफल हुन्छौँ. ख्रिस्टभन्दा बाहिर रहेर हामी केही पनि गर्न सक्दैनौँ. हाम्रो सबै कुरा ख्रिस्टबाट आउँछ. त्यो कुरा हामीले विचार गर्नु. जब परमेश्वरको जब मान्छे स्वार्थमा केन्द्रित हुन्छ नि सबै कुरा शैतानको पक्षमा लागिहाल्छ. उसको हृदयमा आनन्द हराइहाल्छ, होइन, अरूप्रति धन्यवादी हुँदैन, खालि आफ्नै स्वार्थमा हुन्छ. त्यसैले परमेश्वरको वचन आत्मिकी रूपमा हृदयमा परमेश्वरको वचनमा खडा हुनु पर्यो, शैतानलाई मौका नदिएर. हामी ख्रिस्टमा छौँ भनेदेखि चाहिँ शैतानले मौका पाउँदैन. हामी पूर्ण रूपमा जो ख्रिस्ट हाम्रो जीवन हुनुहुन्छ उहाँले नै हामीलाई सबै कुराबाट सुरक्षित गर्नुहुन्छ. यस कारण आफ्ना कम्मर कसेर धार्मिकताको छातीपाता लाएर खडा हो, खुट्टामा मिलापको सुसमाचारको जुत्ता लगाएर तयार हो, सबै विश्वासको ढाल उठाओ, साथै विश्वासको ढाल उठाओ जसबाट तिमीहरू दुष्टका सबै अग्नि बाणहरू निभाउन सक्छौ. अब यसको बारेमा आज उद्धार गर्नलाई म तपाईँसँग टाइम छैन, तर तपाईँलाई म सरसर्ती यो पढ्न चाहन्छु. हामीले सधैँ येशु प्रभुमा समर्पित भएर अगाडि बढ्नुपर्ने हुन्छ. त्यही कुरा तपाईँलाई म घरिघरि भन्न चाहन्छु. यहाँनिर मुक्तिको टोप, पवित्र आत्माको तरबार लिने, जो चाहिँ परमेश्वरको वचन हो. त्यस कारण परमेश्वरको वचनमा हामी सधैँ रहनुपर्छ. अनि यो 18 पदमा सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर. यहाँनिर सब समय सबै कुराको निम्ति पवित्र आत्मामा प्रार्थना गरेर. त्यसैले प्रार्थनाको सबभन्दा ठुलो कुरा छ यहाँ. अघि सुरुमा मैले तपाईँलाई भने प्रार्थना सही प्रकारले गर्न सक्नु पऱ्यो. यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूको निम्ति अरूको निम्ति पनि प्रार्थना गर्नु पऱ्यो. अनि यहाँ वास्तवमा मेरो निम्ति पनि प्रार्थना गर भनेर पावल जस्तो व्यक्तिले एफिससको मण्डलीलाई भनिराखेको छ कि जब म आफ्नो मुख खोल्छु तब मलाई वचन दियोस्, म निर्भयता साथ सुसमाचारको रहस्य घोषणा गर्न सकूँ. अनि त्यतिखेर पावल के छ, एउटा रोमी सिपाही 24 घन्टा सँगै साङ्लामा बाँधिएको हुन्छ. अनि हामीले पढेका छौँ ती सिपाहीमध्ये प्रायः जसो सबै पावलको सुसमाचार सुनेर विश्वास गरेका थिए. अनि वास्तवमा त्यो सिपाही पावलसँग किन बाँधिएको थियो भने त्यतिखेरको रोमी सम्राटको सुरक्षाको लागि, किनभने पावल चाहिँ रोमी सम्राटको सुरक्षा मा केही हुन्छ उद्वारा भनेर डरले त्यो सबै कुरा गरिएको हामीले त्यहाँ पढ्दछौँ. त्यस कारणले यो कुरो हामीले विचार गर्नुपर्छ. हामी निरन्तर उहाँमा खडा हुने कुरा हामी यहाँ देख्दछौँ. अनि तपाईँ र मेरो जीवनमा शैतानले एउटा न एउटा पक्षमा काम गर्छ, अनि त्यो कमजोरी उसलाई थाहा हुन्छ. जसको निम्ति म साङ्लाले बाँधिएको एक राजदूत र उहाँ सबै बोल्नुभएको हो, यसरी म साहससँग बोल्न सकौँ. पावलले साहसको लागि र सुसमाचार बोल्नलाई सही शब्दको लागि प्रार्थना गर्नलाई अनुरोध गर्दछन्. पावल जस्तो व्यक्ति जसले यो वचन लेखिराखेको छ, अनि तपाईँहरू मेरो लागि पनि एकअर्काले प्रार्थना गर्न जरुरी छ भन्ने हामी बुझ्दछौँ. तर तपाईँलाई अन्तिम म के भन्न चाहन्छु भने हरेक व्यक्तिको एउटा क्षेत्र हुन्छ जहाँ चाहिँ शैतानले काम गर्छ. शैतानको लागि त्यो एउटा ढोका हुन्छ. अनि फरक फरक विषय हुन्छ. कसैको लोभ हुन्छ, कसैको घमण्ड हुन्छ, कसैको डाह हुन्छ, कसैको तितोपना हुन्छ, कसैको मान्छेसँग मिल्न नसक्ने स्वभाव हुन्छ. यो विभिन्न किसिमको, त्यो सबै पाप कर्म हो. तर तपाईँलाई शैतानले त्यो कुरामा बढाइदिन्छ, मान्छेसँग तुरुन्तै डाड मान्ने बनाइदिन्छ. ए ऊ फलान त यस्तो गर्यो भने तपाईँलाई एकदम अशान्ति हुन्छ, तपाईँको भजन जान्छ, परमेश्वरको महिमा जान्छ, प्रेम जान्छ, तपाईँ त्यसको विरुद्धमा लाग्न थाल्नुहुन्छ. शैतानको हतियार तपाईँ र मैले आफ्नो कमजोरीमा विजय हुनलाई प्रार्थना गर्नुपर्छ. अर्को एउटा सबभन्दा हरेक मान्छेलाई अङ्ग्रेजीमा लस्ट भन्छ. लस्ट भनेको चाहिँ यो के भन्छ त्यसलाई भनेदेखि काम बासना जस्तै लस्ट दुई किसिमको हुन्छ, एउटा चाहिँ वस्तुहरूको, एउटा चाहिँ शारीरिक चाहनाहरूको हुन्छ। अनि शारीरिक मान्छे शारीरिक रूपमै एउटा लस्टफुल मान्छे हुन्छ, ऊ पाप स्वभावमा हुन्छ। येशूलाई विश्वास गरेर आफ्नो पाप स्वभावलाई क्रुसमा टाँगेपछि मात्र पावलले भन्छ नि म संसारको लेखी संसार मेरो लागि क्रुसमा मऱ्यो, त्यसपछि लस्ट पनि मऱ्यो। धेरैको जीवनमा यो लस्ट हुन्छ अनि त्यसले मान्छेलाई फेरि पासोमा पार्न शैतानलाई काम गर्छ, शैतानले कब्जा गरेर दास बनाएर छोडिदिन्छ। कतिचोटि मान्छेहरूको डर हुन्छ कुनै कुराको बारेमा डर, कतिचोटि मान्छेहरूको धेरै अरू किसिमको कुरा हुन्छ। त्यसैले हामीले थाहा पाउनुपर्छ तर त्यो सबै कुरा कहाँबाट आउँछ, परमेश्वरको वचन अनि प्रार्थना निरन्तर अनि एकअर्काप्रति विश्वासीप्रतिको समर्पणता जसले हामीले एकले अर्कालाई उत्साह दिने हुन्छ। त्यस कारणले आत्मिकी लडाइँको कुराहरू म यहीँ राख्छु, धेरै कुरा छ अझै पनि मैले सबै तपाईँलाई सिद्धाएको छैनौँ तर मलाई आशा छ तपाईँले केही कुरा बुझ्नुभयो। र यहाँनिर मेरो एउटै चाहना भनेको चाहिँ हामी क्रिस्चियन जीवन भनेको चाहिँ साँच्ची नै जीवित परमेश्वरको उपस्थिति र पवित्र आत्माको भरपुरी, उहाँको उद्देश्यलाई आफ्नो जीवनको उद्देश्य, उहाँको बोलावटलाई आफ्नो जीवनको बोलावट अनि त्यस्ता मान्छेहरूको फलहरू, त्यस्ता मान्छेहरूको क्रियाकलापहरू मण्डलीमा कसरी देखिन्छ, उसले जहाँ जहाँ भेट्छ जसलाई जसलाई भेट्छ मण्डलीप्रति समर्पित बनाइदिन्छ, उसले उसको विषय जहिले पनि आत्मिकी तवरले वृद्धि, मान्छेलाई सुसमाचार सुनाएर मण्डलीमा ल्याउने कुरा, कोही मान्छे निराश छ भने उत्साह गर्ने कुरा अनि मान्छेलाई पवित्रतामा बढ्ने कुरा, मण्डलीका विश्वास नगरेका मान्छेहरूलाई डोर्याउने कुरा, यी सबै कुराहरूद्वारा उनीहरूमा एकताको आत्मा हुन्छ। काहीँ पनि उसले स्वार्थ डाड र संसारिक कुराले चलाउँदैन। प्रियहरू हामीले सिक्नु पर्यो हामी चाहिँ कुन चाहिँ बटालिनमा छौँ, परमेश्वरको कि अन्धकारको शक्तिको। तपाईँहरू मेरो फलबाट, तपाईँहरू मेरो कामबाट, तपाईँहरू मेरो दिमाग केले चलाउँछ त्यसबाट थाहा हुन्छ। हामी गलत क्याम्पमै भइराखेका छौँ भने यो ठुलो नोक्सानी हो, किनभने तपाईँले परमेश्वरको आशिष पाउन सक्नुहुन्न गहन, बुझ्नुहुन्छ। मौकामा विचार गर्नु पऱ्यो, पश्चाताप गर्नु पऱ्यो, हामी एकअर्कामा एक हुनु पऱ्यो, नम्र हुनु पऱ्यो। कोही ठुलो सानोको मतलबै छैन किनभने परमेश्वरको हामीले जे परमेश्वरले पहिल्यै रच्नु भएको छ त्यही हुने हो। धेरै मान्छेहरूको चाहिँ के हुन्छ भने मभन्दा यो बाठो होला, होइन मेरो छोछोरीभन्दा यसको छोछोरी ठुलो होला। सबै ठाउँमा अहिले नेपालको राजनीति जस्तो क्या, श्रीमतीलाई प्रधानमन्त्री बनाउने, छोराछोरीलाई सांसद बनाउने, होइन अनि त्यही बाटो बनाउँदै आफू चाहिँ बाहिर जाने। क्रिस्चियनमा त्यस्तो छैन भन्न सकिँदैन नि, हो कि होइन? हरेक व्यक्ति परमेश्वरबाट बोलाइनुपर्छ, परमेश्वरबाट उठाइनुपर्छ, उसले परमेश्वरको महिमा खोज्नुपर्छ। तपाईँ र मैले मेरो भाइ भएको कारणले, मेरो छोरा भएको कारणले, मेरो श्रीमती भएको कारणले उसलाई चाहिँ मण्डलीमा ठुलो, उसलाई ठुलो भएको होइन, परमेश्वरले उसलाई जे दिनुहुन्छ बोलावट त्यो गर्नुपर्छ। तपाईँ र मैले सबभन्दा निष्पक्ष र पवित्र स्वभाव परमेश्वरबाट व्यवहारमा ल्याउनुपर्छ। प्रियहरू, तपाईँ र म परमेश्वरको राज्यमा छौँ, हामीलाई हेरेर मान्छेहरूले अनुसरण गर्नु, जसरी पावलको अनुसरण हामी गरिराखेका छौँ। यो आत्मिकी लडाइँको कुरा गर्दै गर्दा साँच्ची नै तपाईँ र म साँचो त्यो परिपक्व सिपाही हो कि होइन, आज त्यही प्रश्न हो। आउनुहोस् हामीहरू प्रार्थना गरौँ।